الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے احکام تجارت اور حسب معمول مفتی علی اصغر عطاری مدنی مدظ اللہ العالی ہمارے ساتھ تشریف فرما ہے آپ کے سوالات ہوں گے اور مفتی صاحب کے انشاءاللہ جوابات ہوں گے درود پاک کی فضیلت شامل کرتے ہیں نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے اس کے 10 درجات بلند فرماتا ہے اور اس کے نام اعمال میں 10 نیکیاں لکھ دی جاتی ہیں صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم آپ کے سوال کی طرف بڑھیں گے اور انشاءاللہ سوال کے ساتھ ہی مفتی صاحب کی بارگاہ میں حاضر ہوں گے جی
سلسلہ احکام تجارت مدنی چینل کا بہت زبردست اور علمی سلسلہ ہے مفتی صاحب کی خدمت میں میرے 2 سوال ہیں حضور آج کل ٹرانسپورٹ میں رکشے اور گاڑیاں فکس دہاڑی پہ دیے جاتے ہیں ڈیلی بیس ہو یا منتھلی ہو کیا اس طرح کرائے پہ ٹرانسپورٹ دے کر اس کی فکس دہاڑی لینا جائز ہے یا ناجائز ہے اور میرا دوسرا سوال ہے کہ آن لائن کوئی چیز خرید کر اپنے پیج پہ لگا کر اس کو سیل آؤٹ کر دینا اور بعد میں ان سے لے کر اپنے کسٹمر کو آن لائن ہی سیل کر دینا کیا اس طرح یہ آن لائن سیل آؤٹ کرنا یہ جائز ہے یا ناجائز ہے اس کی شرعی رہنمائی فرمائیے گا
جی مفتی صاحب سے جواب لیتے ہیں جی مفتی صاحب
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ٹرانسپورٹیشن میں بعض اوقات تو یہ ہوتا ہے نا کہ ہم بیٹھے اور اتر گئے کرایہ دیا
جی
یہ تو ہماری دنیا ہے
جی
ہم ایز اے کنزیومر تھوڑی دیر کے لیے ٹرانسپورٹ استعمال کرتے ہیں
جی
لیکن ٹرانسپورٹ والوں کی اپنی بھی ایک دنیا ہے دنیا تو بڑی وسیع ہے
جی
زاویے الگ الگ ہیں تو جو ٹرانسپورٹ والے ہیں ان میں کسی کی اپنی گاڑی ہوتی ہے کوئی کرایہ پر لے کے چلا رہا ہوتا ہے تو ٹیکسیوں میں رکشوں میں یہ عرف ہے کہ بہت سارے لوگ کرایہ پر ٹیکسی اور رکشہ لے کر چلا رہے ہوتے ہیں جو اس کا مالک ہوتا ہے اس کو پھر وہ ڈیلی کے پیسے دے رہے ہوتے ہیں تو یہ جو طریقہ کار ہے اجارے کے قوانین کے کسی بھی طرح خلاف نہیں ہے کسی اور خارجی اعتبار سے کوئی غلطی ہو کوئی کوتاہی ہو تو وہ جداگانہ بات ہے اس میں کوئی خرابی نہیں ہے
ٹھیک آن لائن کا جو انہوں نے سوال کیا
دیکھیے انہوں نے کہا کہ ہم نے کوئی چیز خریدی اور بیچ دی تو جو خرید و فروخت کے تقاضے ہیں وہ پورے کیے جائیں آپ نے خریدی خریدنے کے بعد آپ قبضہ کریں آپ کے پاس آپ کے ویئر ہاؤس میں آپ کے پاس کسی بھی طرح وہ چیز ہونی چاہیے ایک کم از کم یہ ہے کہ آپ حکمی طور پر اس پر قبضہ کر چکے ہوں
ٹھیک
دو قسمیں ہوتی ہیں قبضے کی ایک فزیکل قبضہ ہوتا ہے دوسرا کنسٹرکٹیو قبضہ ہوتا ہے کنسٹرکٹیو پوزیشن کہتے ہیں حکمی قبضہ تو حکمی قبضے کی بہت ساری صورتیں ہیں بہت ساری اقسام ہیں تو قبضہ آپ کا ثابت ہو اس چیز پر پھر آپ آگے بیچ دیں صرف اتنا ہو رہا ہے کہ آپ کا جو ایجاب و قبول ہے وہ آن لائن ہوا ہے چیز تو ظاہر بات ہے فزیکل آپ اس کو بھیجیں گے عام خرید و فروخت کے تقاضے ہیں وہ سارے تقاضے اس میں بھی پورے ہونے چاہیے
ٹھیک ایک ویڈیو بھی دکھائیں گے آج ہم مدنی چینل کے ناظرین کو لیکن پہلے ایک اور سوال شامل سلسلہ کر رہے ہیں ہمارے پاس آیا ہے اور مجھ سے سوال یہ ہے کہ پلازما کی خرید و فروخت خون کا بلڈ پلازما جو ہوتا ہے اس کی خرید و فروخت چاہیے
پلازما
جی
اچھا آپ نے بلڈ پلازما کہہ دیا
جی جی
تو ورنہ جو سبقت الی ذہن ہوتا ہے وہ یہ ٹی وی والا پلازما
جی میں نے جب پڑھا تو میرا بھی پہلے اسی طرف گیا تھا لیکن پھر نیچے لکھا بلڈ
تلفظ میں فرق نہیں ہے
نہیں بلڈ پلازما انگلش میں لکھا ہوا
اچھا آج کل ہمارے انگلش بھی رومن میں لکھی جاتی ہے ٹھیک ہے تو اردو کا بھی ایسا ہی حال ہے کچھ دیکھیے خرید و فروخت تو انسانی عضو کے کسی بھی حصے کی جائز نہیں ہے وہ بال ہوں خون ہوں کوئی اور عضو ہو کسی بھی طرح جائز نہیں ہے سب تقریب انسانی کے خلاف ہے ہاں شدید ضرورت کی بنیاد پر یا حاجت شرعی کی بنیاد پر खून देने की इजाजत है, जो प्लाज्मा है इसका देने की भी इजाजत है, व्हाइट सेल वगैरह के लिए शायद ये जाता है, प्लाज्मा जाता है
जी।
ठीक है ना, तो जरूरत के वक्त देने की इजाजत है, लेकिन खरीदने की इजाजत नहीं है, ना ही बेचने की इजाजत है।
समझो अभी तो एक हुक्म शरई तो है, लेकिन मैं चारों जब सवाल हो ही गया तो इसकी एक जहत बयान हो जाए। एक तो है बेचना, दूसरा है किसी मरीज को जरूरत है और कोई ऐसे मिल नहीं रहा है किसी से, और जिस जरिए से मिल रहा है वो खरीदना। एक तो ये ना कि जी हम नहीं दे रहे किसी से खरीद लो, वो एक अलग। अब वो कंडीशन इतनी क्रिटिकल है कि अभी फौरन चाहिए, मुझे नहीं पता कि प्लाज्मा में इतनी क्रिटिकल कंडीशन होती है नहीं होती है। एक सपोज कर रहा हूं मैं कि हो सकता है, क्योंकि ब्लेड कोई शौक से तो नहीं चढ़वाता है, प्लाज्मा जरूरत के तहत होगा। अब जरूरत है लेकिन मिल नहीं रहा है, और जहां से मिल रहा है वो उसके पैसे मांग रहे हैं। इवन ब्लड बैंक वाले जो होते हैं हमारे यहाँ मुख्तलिफ बने हुए हैं, दुनिया में दूसरी जगहों पर भी होते हैं, तो वो भी अपने सर्विस चार्जेस तो लेते हैं कि वो अलग अलग करते हैं, क्योंकि प्लाज्मा तो ब्लड से अलग किया जाता है।
कुछ टेस्ट भी वो करते हैं।
जी जी वो करते हैं।
जो खून आया है किसी ऐसे आदमी का तो नहीं है जिसका खून चढ़ाना नहीं चाहिए
जी,
यानी किस ग्रुप का खून है, ये सब चीजें देखते हैं
जी।
ये तो इजाफी चार्जेस हो गए, यानी ये खून के चार्जेस नहीं है। रही बात जरूरत की, तो फिर जैसी जरूरत होगी मसला उलमा पे पेश किया जाएगा, उसके मुताबिक फिर हुक्म बयान किया जाएगा।
ठीक ठीक, अगली कॉल दीजिए।
मेरा मुफ्ती साहब की बारगाह में ये सवाल है कि हदीस पाक में है कि अमानतदार ताजिर बरोज़ क़यामत शुहदा के साथ होगा, तो शुहदा के साथ होने से क्या मुराद है?
जन्नत में हर एक को मुख्तलिफ मकाम मिलेंगे, किसी को मकाम छोटा मिलेगा, किसी को बड़ा मिलेगा, किसी को बहुत बड़ा मिलेगा, किसी को अद्दनगर मिलेगा। तो यूं शहदा जो हैं अल्लाह की बारगाह में मकबूल बंदे होते हैं, इनकी जजा तो ऐसी है कि बंदा रश कर उठे। खुद कुरान पाक में इनकी जजा जो है बयान की गई है। तो ये जो शहदा हैं जिन्होंने कुर्बानियां दी अल्लाह के नाम पर, उन्हें इतने बड़े इनाम और इकराम से नवाजा गया, तो इन जैसा मकाम जो है वो सच्चे ताजरों को मिलेगा। बाज रिवायतों में अंबिया के साथ होना भी है, तो सच्चा ताजिर होना कितनी बड़ी अजमत की बात है। लेकिन अफसोस है कि आजकल सच्चाई पर समझौता कर लिया है कि सच नहीं बोलना, ठीक है ना, कंप्रोमाइज कर लिया है
जी।
और झूठ का सहारा लेते हैं, धोखे का सहारा लेते हैं। बाज लोग ये समझते हैं कि नहीं, हमारे खरीदार को तो पता है हम क्या बेच रहे हैं, खुश हो जाते हैं।
हीले साजियां कर ले।
होल सेलर का जो खरीदार है वो रिटेलर है
जी,
रिटेलर को पता है दो नंबर माल है
जी,
पता है कि कंज्यूमर के पास पहुंचना है ये
जी।
एक आम कंज्यूमर जो है वो सस्ता समझ के जब लेगा तो उसका क्या अंजाम होगा? मेरे भाई आपने सुना होगा कि जी दही इलाकों में खुशगवार फजा होती है, आलूदगी नहीं होती
जी,
ठीक है ना, ठंडी हवाएं चलती हैं, दरख्त होते हैं, ये जनाब नेचुरल चीजें होती हैं।
शहरों में रहने वालों का तो ख्वाब ही होता है,
ठीक है ना। एक बदकिस्मती ये है कि छोटे शहरों में करियाना आइटम, दवाओं के आइटम, जाल साजी की भरमार है। जाली घी मिलेंगे
जी,
ठीक है ना, जाली सिगरेट्स मिलेंगे, सुपारियां जो होती हैं, बिस्किट, मुख्तलि ब्रांड की चीजें,
यानी गोया के ये नाम लेके तो आपने यूं कह दिया कि कोई चीज नहीं छोड़ी है,
सब जाली मिलेंगी, ठीक है, दवाइयां जाली मिलेंगी, ठीक है। तो ठीक है उनके पास बाकी ताजगी है, लेकिन ये क्या हो रहा है? ये वो सेठ साहिबान जो हर साल चार चार दफा जो है वो उम्रे पे जाते हैं, इतनी बड़ी बड़ी दाढ़ियां हैं बाज लोगों की, और लेकिन ये है कि दोनों बरमाल बेच रहे हैं।
तो मुझे तजुर्बा हुआ एक बार, कहीं गए तो कुछ अफराद साथ थे, तो उनको प्यास लगी तो कुछ कोल्ड ड्रिंक ले लिए, ना एक ब्रांडेड कोल्ड ड्रिंक ले लिया। आपको पता ही है, मतलब सभी जानते हैं जो अकामे तियारा देख रहे हैं वो भी जानते।
अच्छा, आप ये कहना चाह रहे हैं कि हमने छोटे शहर वालों की तोहिन कर दी?
नहीं, छोटे ही शहर की बात करूं
मैं वापस ले लेता हूँ अल्फाज। कराची के जितने भी शादी हाल है
जी,
ठीक है, जो लोग ये काम करते हैं उनको पता है कि यहाँ पर कोई बहुत होशियार आदमी हो तो वो धोखा नहीं खाएगा
जी।
लेकिन एक बहुत बड़ी तादाद है जहाँ कोल्ड ड्रिंक दोनों पर मिलती है
जी। मैं बस वही बता रहा था, और वो हासिल यही है कि वो कोल्ड ड्रिंक मंगाई, जंबो मंगाई, तो जब मंगाई तो वो आई तो पीने शुरू की, तो किसी ने कहा कि यार इसका तो जायका सही है। अच्छा, चेक किया तो फिर हम चेक कर रहे हैं उसकी एक्सपायरी डेट तो एक्सपायरी डेट तो थी लेकिन वो जायका सही नहीं, समझ में नहीं आया। दुकानदार के पास लेके गए तो उसने बड़े मजे से वापस ले ली। हालांकि इस टाइप की चीजें वापस नहीं होती क्योंकि कंपनी भी वापस नहीं लेती, तो दुकानदार भी खिलो उज्जत करते हैं लेते, लेकिन उन्होंने वापस ले ली और फिर एक और दे दी। अच्छा, जो दूसरी थी उसका जायका कदरे बेहतर था, लेकिन जो ओरिजिनल थी वैसा नहीं था। तो फिर ये रियलाइज हुआ कि यहाँ पे सिर्फ दो नंबर नहीं बल्कि 3, 4, 5, 6 पता नहीं कौन कौन से नंबर चीजें मिल रही, और ये कोल्ड ड्रिंक में हाल नहीं है।
मैं याद कर रहा हूँ कि वो जो है ना कि शहदा के साथ होगा, क्योंकि दुनिया में मुजाहिदा किया उसने
जी,
हराम से बचाया वो, उसने लोगों को तकलीफ नहीं पहुंचाई, लोगों को अजियत नहीं पहुंचाई, सब्र किया है, नहीं मुझे हराम नहीं चाहिए, दो नंबर नहीं चाहिए, ये इसीलिए इतना बड़ा उसको अजर दिया गया है। वो है ना कि जहाद अकबर और जहाद असगर दो तरह की चीजें होती है ना, तो इसने भी एक बहुत बड़ा मुजाहिदा किया है और अपने नफ्स पर जो ना गलबा पाकर इसने हक पर कायम रहते हुए सच्चाई से काम लिया है।
सर ये भी वजाहत फरमा दें क्योंकि दो नंबरी की बात हो रही है, तो बाजू का क्यों भी दिल को मनाने वाले मनाते होंगे कि हम जो चीज दे रहे हैं ये कोई नुकसानदेह थोड़ी है। मिसाल के तौर पे अगर लाल मिर्चों में ईंटों का बुरादा मिला रहे हैं तो चले तो नुकसानदेह, लेकिन अगर चाय की पत्ती में चने के छिलकों का बुरादा मिला रहे हैं तो ये बहरहाल नुकसानदेह तो नहीं है। अच्छा, इसी तरीके से मैं एक और मिसाल पेश कर दूं, क्योंकि अहकाम तिजारत है और बिलखसूस ताजिर हजरात या जो बिजनेस एडमिनिस्ट्रेशन के अफराद हैं वो हमारा सिलसिला देखते हैं, हमें ऐसी ये इत्तलात हैं बिलखसूस। तो मुफ्तीब दवाई, क्योंकि मेरा एक बैकग्राउंड अभी पिछले ही दिनों कहीं दिखाया तो मेडिसिन लिखी, तो वो जब निकाल के लाए मेडिकल स्टोर वाले तो मैंने देखते ही उनसे कहा मैंने नहीं ये इस कंपनी की नहीं चाहिए, किसी और बेहतर कंपनी की दे, तो वो उठाने लगे, मैंने अभी उठाए नहीं आप पहले लेकर। तो वो लेकर आए तो मेडिसिन में एक कंपनी नेम लिखा होता है, उसके नीचे जेनेरिक नेम लिखा होता है, वो सेम था, तो वो मैंने ले ली। और फिर जब रकम मैंने मुवाजना किया कि एक लोकल कंपनी है या तीसरे दर्जे की कंपनी है उसकी कीमत और एक कह लें आप मल्टीनेशनल कंपनी है उसकी कीमत, तो मल्टीनेशनल की कीमत जो थी वो कम थी,
अच्छा,
और लोकल की कीमत ज्यादा थी। और ये नॉर्मल रूटीन है, उसकी वजह ही होती है नॉर्मल कंपनी की दवा तो चल ही जब रही है कि जब वो हर किसी को ज्यादा कमीशन दे रही है तो इस वजह से उसके रेट ज्यादा होते हैं। मिसाल के तौर पे मल्टीनेशनल कंपनी की चीज थी 300 की और लोकल तीसरे दर्जे की जो कंपनी थी उसकी चीज है 400 रुपए की, लेकिन फर्क यह है कि मल्टीनेशनल कंपनी जो है वो कंपनी से ही दवा या जो भी प्रोडक्ट है वो 250 रुपए की निकाल रही है, और ये कंपनी कंपनी से दवा निकाल रही है 180 रुपए की, तो 220 रुपए तक जाके प्रॉफिट बन जाएगा। एक मैं मिसाल दे रहा हूं, ये पर्टिकुलर आदाद शुमार नहीं, तो ये जो चीज है मैंने जो अर्ज की कि दो नंबर तो नहीं है, यूं नुकसान तो नहीं हो रहा लेकिन बहरहाल जो फायदा होना था वो तो हासिल नहीं हो रहा।
देखिए, दो अलग अलग मिसालें हो गई, जो आपने पत्ती में चलने वाली बात की है
जी,
धोखा तो है ना उसमें
जी, वो तो धोखा,
यानी एक माल के पैसे दिए उसने और वो माल पूरा नहीं है उसके अंदर
जी,
चने के छिलकों के पैसे तो नहीं दिए उसने, और फिर धोखे को आप कहां तक तलाश करेंगे, ये जाके पूछ रहे हैं जो क्वेटा होटल खुले हुए हैं
जी,
ठीक है ना, कि भाई ये पत्ती जो है ना आप फेंकते हो या बेचते हो
जी, बिकने की भी इत्तला
ये बिकती है
जी,
ये बिकने के बाद दोबारा जाती हैं, पैक होती हैं, इनमें रंग मिलाया जाता है,
एसेंस मिलाया,
ठीक है ना, रंग मिला के जो ना इनके अंदर जो ना वो ताकि चाय में पड़े तो रंग तो दे, ये दोबारा पैक होकर आ जाती है। क्यों बहुत ज्यादा धोखा दही कर रहे हैं लोग। अब इस धोखा दही में दो तबके हैं
जी,
एक है माल बेचने वाला, होलसेलर से लेकर रिटेलर तक हर बंदा मुजरिम है, धोखा दही का माविन और मददगार है। जो दूसरा मुजरिम है वो है रोकथाम करने वाला, वो फूड इंस्पेक्शन की टीमें जिनकी जिम्मेदारियां हैं, जिनको तनख्वाहें इस बात की मिलती हैं, सहूलतें इस बात की मिलती हैं कि वो चीजों को चेक करें, लोगों को नुकसान से बचाएं, इजाले से बचाएं। गवर्नमेंट जितना पैसा अस्पतालों पर खर्च करती है ना मेरोज भाई
जी,
अगर ये पैसा इन महकमों पर खर्च हो जाए तो अस्पतालों का बोझ हल्का हो जाएगा।
सही।
कितने ऐसे अमराज हैं इस तरह की कोताहियों से फैल रहे हैं।
बिल्कुल सही।
आप अंदाजा लगाइए, लाड़काना की रिपोर्ट है, एक कोई बेवकूफ डॉक्टर की वजह से लाड़काना में सैकड़ों लोग एड्स के मरीज बन गए।
इतना मुजीम है,
सैकड़ों लोगों को जो ना वो मौत और हयात की कश्मकश में है वो लोग
जी।
तो यूं गफलत क्यों हो रही है? गफलत इसलिए भी हो रही है कि लोगों को पूछने वाला कोई नहीं है। एक कंपाउंडर आकर डॉक्टर बनकर बैठ जाता है और लोगों को नुकसान पहुंचा रहा होता है वो जी।
ठीक है, उसका एक वीडियो भी है हमारे पास।
अच्छा।
और मुल्क हो या अफराद हो, उनकी तरक्की की वजूहात होती हैं, तो चलिए देखते हैं कि ये तरक्की याफ्ता मुल्कों की तरक्की की वजूहात क्या है, उसमें से शायद कोई एक वजह آپ اس ویڈیو کے ذریعے بھی جان سکیں گے. جی جناب.
السلام علیکم. آج آپ کو ایک چیز دکھانا چاہتا ہوں. آپ جانتے ہیں کہ ملیشیا نے ترقی کیوں کی اور قوم کا جو قومیں ترقی کرتی ہیں وہ کیوں کرتی ہیں؟ ابھی یہاں پہ ٹائم ہے 6 بجے ہیں صبح کے. یہ دیکھیں ابھی بھی اندھیرا آپ کو نظر آ رہا ہوگا, لیکن آپ یہ چیک کریں, تھوڑا میں آپ کو قریب کر کے دکھاتا ہوں. یہ ذرا چیک کریں, یہ وہاں سے شروع ہو جائیں اور یہ کنٹینیوسلی آپ اس کو دیکھیں گے. وہ یہ دیکھیں یہاں ادھر بھی اور ادھر بھی تقریباً 2 کلومیٹر. یہ سارے وہ لوگ ہیں جو اپنے اپنے کام پہ جا رہے ہیں. ٹھیک ہے, اگر بارش ہو تب بھی جائیں گے یہ. یہ دیکھیں میں یہاں بھی, یہ بارش ہو جائے گی تب بھی جائیں گے, جبکہ ابھی تھوڑی دیر پہلے بارش ہوئی بھی ہے. طوفان آ جائے تب بھی جائیں گے, جلدی سو جائیں گے صبح 6 بجے اٹھ کے. یہ دیکھیں کس طرح لائن لگی ہوئی ہے, یہ ساری آپ دیکھیں, یہ ساری وہ ساری لائن لگی ہوئی ہے, اور وہ دیکھیں سارے روڈ آپ نظر آ رہے ہیں. ایسے نہیں قوم کوئی ترقی کرتی ہے. ترقی کی تو وجہ ہوتی ہے. دیکھیں جس وقت ساری دنیا سو رہی ہوگی تو یہ دیکھیں یہ صبح 6 بجے اٹھی ہوتی ہے. اب یہ 6 بجے صبح کام پہ جا رہے ہیں, ٹائم سے انہوں نے فری ہو جانا ہے. ان کی زندگی چیک کریں, پھر ان کا ملک ترقی نہ کرے تو اور کیا ہو. ترقی کرنے کے لیے یہ والا جذبہ ہوتا ہے.
چلیں مفتی صاحب سے اس پہ بھی کمنٹس لیتے ہیں.
دبئی کی مثال ہمارے سامنے, آج سوشل میڈیا کی کوئی ویڈیو ہے
جی,
دبئی کی مثال ہمارے سامنے کہ ایک ریگستان جو ہے نا 30-40 سالوں کے اندر کیا سے کیا بن گیا
جی.
سیم یہ سین دبئی کی رہائش مہنگی ہے, دبئی اور شارجہ ملے ہوئے ہیں
جی.
اس طرح ہمارے یہاں
سسٹر سٹیز کے علاقے,
غریب آباد لکھت آباد میں پڑتا ہے, رسن اسکوائر گلشن میں پڑتا ہے
جی.
گلشن ایک بار, رسن اسکوائر یعنی غریب آباد, یہ لکھت آباد
پنڈی اور اسلام آباد بھی شاید
کراچی والے لوگ شاید نہ سمجھیں
ٹھیک.
اس طرح 10 نمبر اور حسن اسکوائر کتنا دور ہیں
جی.
تو دبئی اور شارجہ جو ملے ہوئے ہیں
جی,
تو دبئی کی رہائش ہے مہنگی
جی,
بہت زیادہ مہنگی ہے. تو ایک 5-7 ہزار درہم جس کی تنخواہ ہے وہ تو دبئی میں رہ سکتا ہے. کم سیلری والے لوگ ان کا رہنا بہت مشکل ہوتا ہے
جی.
تو یہ لوگ رہتے ہیں شارجہ میں یا اجمان میں, اجمان میں ملا ہوا ہے. اب ہوتا یہ کہ شام کے وقت ساری ٹریفک جاری ہوتی ہے شارجہ کی طرف
ٹھیک,
اور صبح کے وقت ساری ٹریفک آ رہی ہوتی ہے دبئی کی طرف.
صحیح.
میری ایک مرتبہ فلائٹ تھی شارجہ سے اور صبح کی تھی, شاید 6 بجے کی ہوگی یا 7 بجے کی ہوگی. تو 5 بجے میں جب شارجہ کی طرف جا رہا ہوں دبئی سے
جی,
تو میں نے یہی مناظر دیکھے تھے.
ٹھیک ہے, وہاں سے آنے والے
شارجہ سے روڈ اسی طرح آتے ہوئے جام تھے, بہت چھوٹے چھوٹے, اس میں 2 گاڑیاں چل رہی ہیں, اس میں 6-6 گاڑیاں ساتھ چل رہی ہوتی ہیں. 5 اور 6 بجے یہ رش تھا. تو یہی ہوتا ہے کہ جہاں خود احتسابی ہے, جہاں لوگ اصولوں پر کمپرومائز نہیں کرتے, جہاں حالات بہتر ہیں, کوئی ہڑتالیں نہیں ہوتی, کوئی جلاؤ گراؤ نہیں ہوتا, کوئی ہٹو بچاؤ نہیں ہوتا, ہر بندہ کام کر رہا ہے, تو پھر ان ملکوں میں ترقی بھی ہوتی ہے. پھر دوسری بات یہ کہ محکمے ہوتے ہیں, ٹھیک ہے نا, جو کہ سب چیزوں کو پروسیس کر رہے ہوتے ہیں, کیا چیز ہو رہی ہے کیا چیز نہیں ہو رہی. اب وہاں سنار مارکیٹ میں
جی
ایک نظام ہے
دبئی.
جی ہاں, مطلب سب سے مہنگی مارکیٹ, سب سے زیادہ خزانہ وہی ہے, مطلب سونے کا کام ہے. کہ بھائی جو بندہ کرائے پر دکان لے گا
جی,
وہ ایک سینٹرل کیمرا لگائے گا, اس کیمرے کا کرایہ بھی وہ خود ادا کرے گا. اس کے بھی کوئی شاید 1000-2000 درہم کرایہ ہے اس کا.
ٹھیک ہے,
ٹھیک ہے, اور وہ کیمرا واچ ہو رہا ہوگا پولیس کے سینٹرل ڈپارٹمنٹ میں.
ٹھیک,
بوجھ کس پر پڑا؟ دکاندار پر پڑا.
ٹھیک ہے,
لیکن نظام بنانے والوں نے ایک نظام بنا دیا, بوجھ خزانے پہ نہیں آیا, ایک واچ ہو رہی ہے, اور کوئی بھی چھوٹی سی پرابلم ہوگی چور وہیں پکڑا جائے گا, بھاگ نہیں سکے گا.
ٹھیک,
ٹھیک ہے نا, زیادہ زیادہ وہ ہفتہ بھاگ سکتا ہے وہاں پہ. ہمارے چور کیوں نہیں پکڑے جا رہے؟ کیسے پکڑیں گے, نہ کیمرے ہیں, نہ واچ ہے, نہ کچھ اور ہے, اور اوپر سے عجیب و غریب بیان آ جاتے ہیں.
کیمروں کے بعد بھی نہیں پکڑے جاتے, خیر وہ ایک الگ بات ہے. بھارت سوالات کی طرف بڑھتے ہیں, آپ کا سوال شامل کرتے ہیں جو پیغام ہے, اللہ کرے کہ ہم سیکھ جائیں. مصطفیٰ ایک چیز یہاں پہ یہ ایڈ کر دیں, کیونکہ جب اس قسم کی گفتگو ہوتی ہے کسی بھی سینریو میں, بالخصوص کیونکہ آپ نے ایک اجتماعی بات کی ہے, جو اس وقت منظر دکھایا گیا اور جو آپ نے بات کی وہ انڈیویجول پرسن کی نہیں ہے نا, وہ تو ایک سسٹم ہے, اور سسٹم ظاہر سی بات ہے جو بنانے والے ہیں وہی بنائے گا. تو ایسے موقع پہ جیسے میں ہوں یا مدنی چینل کے ناظرین ہیں, تو خیال آتا ہے دل میں ہم کیا کر سکتے ہیں, ہمارے بس میں ہو نا پھر ہم کر لیں. تو اس میں ہم اپنا کیا رول ادا کر سکتے ہیں؟ یہ ویڈیو جو دکھائی یا جو پیغام آپ دے رہے ہیں, اس میں ہم کیا کریں؟
دیکھیے ہر آدمی امیر ہونا چاہتا ہے,
جی تقریباً ایسے ہی.
کون ہے جو نہیں چاہتا کہ مجھے زیادہ ذرائع آمدنی ملے؟
صحیح.
امیر ہونے کے لیے تین اصول ضروری ہیں.
ٹھیک. امیر ہونے کے تین اصول.
امیر ہونے کے لیے تین اصول ضروری ہیں. پہلا اصول ہے ہنر مندی. آپ کا کوئی پروفیشن ایسا ہو جو آپ بروئے کار لائیں اور اس سے آپ ارننگ کریں, آپ زیادہ آمدنی حاصل کریں. مثال کے طور پر کوئی ایک فیکٹری میں ملازم ہے.
صحیح.
اسے کتنی تنخواہ ملے گی؟ مشکل سے 20,000 روپے مل جائے گی. اب یہی ملازم جو ہے آہستہ آہستہ چیزوں کی جانچ کرنا شروع کرتا ہے اور چیزوں کی پرکھ اس کو آ جاتی ہے, صحیح غلط کہاں خرابی ہو رہی ہے. کل یہی جا کے کوالٹی مینیجر بن جاتا ہے, سپروائزر بن جاتا ہے. اس نے اپنا اسکل ڈیولپ کیا. اسکل ڈیولپ کرنا, کسی شعبے میں مہارت حاصل کرنا, ہزارہ ہزار اس وقت جو ہے نا شعبہ جاتے ہیں. اس وقت کوئی لگی بندی جو ہے نا ڈاکٹر انجینئر والی کہانی نہیں ہے کہ دو ہی شعبے ہیں دنیا میں اور کوئی شعبہ ہی نہیں ہے. ہزاروں جو ہے نا اسکلز موجود ہیں. آپ اس اسکلز میں مہارت اپنائیں جو عام ہے, جس کی کھپت ہے, جس کی ڈیمانڈ
ہے,
جس کی نیڈ ہے معاشرے میں. پہلے سروے کریں.
ٹھیک
ٹھیک ہے. بعض اوقات جو ہے نا نیڈ نہیں ہوتی, بندہ دم ہو کر بیٹھا ہوتا ہے.
ٹھیک.
دوسری چیز کیا ہے اسکل کے بعد؟ اچھا, اسکل تجربے سے آتا ہے, تعلیم سے آتا ہے, اور تعلیم اور تجربہ دونوں مل جائیں تو بوسٹ ہو جاتا ہے.
ٹھیک
ٹھیک ہے. پھر بھی بندے کو سیکھتے رہنا چاہیے, آگے بڑھتے رہنا چاہیے, سیکھنے کی عمر کم نہیں ہوتی. دوسری جو چیز ہے وہ ہے بندے کی محنت. بہت سارے لوگ ہیں ان کے پاس اسکل ہوتے ہیں, سو کے اٹھتے ہیں 12 بجے 1 بجے. ٹھیک ہے. وہ اسکل استعمال کہاں کریں گے؟ کسی کمپنی میں جاب کرتے ہیں, پہنچے نہیں پاتے جناب, کام صحیح طریقے سے نہیں کر پاتے, تو موڈ ہی نہیں بن پاتا. محنت ضروری ہے. اسکلس تو ہے آپ کے پاس, لیکن آپ محنتی نہیں ہیں آپ کامیاب نہیں ہو سکتے. تیسری چیز ہے آپ کا مقدر. مقدر جو ہے نا بعض اوقات بندے کے ساتھ مشروط طور پر جڑا ہوتا ہے, یعنی کنڈیشنل طور پر جڑا ہوتا ہے. آپ اپنی ماں سے سارا دن لڑ رہے ہیں, بد دعائیں لے رہے ہیں, وہ منوس کہہ رہی ہے, وہ آپ کو برا بھلا کہہ رہی ہے, کیسے مقدر اچھا ہوگا؟ ماں باپ کی دعائیں لیں, آپ نماز ہی نہیں پڑھتے, تو پھر آپ کہتے ہیں بے برکتی ہے. خیر کے جو دروازے ہیں, یعنی بندہ مسجد میں جاتا ہے, کیا دعا مانگتا ہے؟ اے اللہ رحمت کے دروازے ہم پر کھول دے. تو پھر جب نماز شروع کرتا ہے تو رحمتیں برسنا شروع ہوتی ہیں. بندہ نماز کے قریب نہ جائے, اللہ کے ذکر کے قریب نہ جائے, اور بدبختی کی جو چیزیں ہیں انہیں اپنائیں, تو پھر کیسے بہتری ہوگی؟ رزق میں تنگی نہیں آئے گی تو کیا ہوگا؟ تو یہ تین چیزیں ہیں, یعنی اسکل, محنت اور سعادت مندی والے کام. اگر کوئی بندہ ان تین چیزوں کو مضبوطی سے تھام لیتا ہے تو پھر دیکھیے ترقی اس کا مقدر نہ بنے تو کیا ہوگا.
ٹھیک. مجھ سے سوال ہے ہمارے پاس, یہ عمران صاحب ہیں, محمد عمران ہیں. سوال یہ کر رہے ہیں کہ مکان وغیرہ جائیداد گروی دینا کیسا ہے, اور جو بندہ گروی نامہ اسٹیمپ پیپر وغیرہ لکھتا ہے یہ جائز ہے یا ناجائز ہے؟ گنہگار تو نہیں ہوگا؟
اگر تو سودی معاہدہ ہو رہا ہے تو یہ گروی لکھنے والا بھی گنہگار ہے.
ٹھیک.
جائز نہیں اس کا کام,
سودی معاہدے کے تحت.
جی. اور جہاں تک مکان گروی دینے کی بات ہے, تو آج کل اس سوال کا مطلب یہ ہے کہ جی میرا مکان رکھ لو تم, اور اس کے بدلے مجھے اتنا قرضہ دے دو. قرضہ لے کر
جی
قرضے پر فائدہ پہنچانے کے لیے یہ مکان دے رہے ہوتے ہیں, تو بلا شبہ یہ ایک سودی معاہدہ ہے.
ٹھیک. محمد علی صادق آباد سے اور یہ سوال کر رہے ہیں کہ ایکسپورٹ کے کام میں چیز خریدے بغیر سیمپل دکھا کر یا نمونہ دکھا کر, تصویریں دکھا کر ریٹ وغیرہ طے کر رہے ہوں, اور اگر صرف وعدہ کر رہے ہیں کہ بھائی یہ مال ہے یہ بھی ہم خریدیں گے اور پھر آپ کو دیں گے, ہم آپ کو اس ریٹ میں دیں گے, تو یہ جائز ہے یا ناجائز؟
اگر دونوں کو پتا ہے کہ یہ وعدہ ہو رہا ہے, یہ کوئی خریداری نہیں ہو رہی, تو ٹھیک ہے.
ٹھیک. اگلی کال دیجیے.
میرا سوال یہ ہے کہ میرا بروکری کا کام ہے, تو مجھے یہ پوچھنا تھا کہ اگر ہم نا کلائنٹ کو فلیٹ وزٹ کرواتے ہیں اور وہ نا کہتا ہے کہ میں سودا خود کر لوں گا, آپ چلے جائیں نا, مطلب آپ کو کمیشن نہیں جائے گا, تو یہ لینا جائز ہے یا نہیں؟
ٹھیک ہے.
دیکھیے وزٹ کروانا بھی ایک محنت ہے, اور باقی یہ ہے کہ آپ نے پارٹی ملوا دی, فلیٹ وزٹ کروا دیا, تو محنت تو پائی گئی. اور اس کے بعد اگر بقیہ کام وہ خود نہیں لینا چاہتا اور کمیشن دینے کے لیے تیار ہے, تو اس میں تو کوئی حرج نہیں ہے.
ٹھیک. اگلی کال دیجیے.
گاڑیاں خریدتے ہیں یا قسطوں پر لیتے ہیں, اس بارے میں کیا ہے حکم ہے؟ دوسرا اور سوال ہے, کدھر ڈالتے ہیں کمیٹیاں, کمیٹی لکی کمیٹی جس کو بولتے ہیں, جس طرح 50 روپے ڈیلی ہے, 4 مہینوں کا جڑا, ہاں جی 6,000 ہو گیا, आठ महीनों का 12,000 हो गया, उसका इनाम किसी को 1,000 रुपए का मिलता है, किसी को 50,000 का मिल जाता है, ये जायज है फिर नजर।
लक्की कमेटी सूदी मामला है, इससे बचना जरूरी है, ये पैसे के बदले खरीदो फरोख्त है कमी बेशी के साथ, खालिसतन सूदी मामला है, इससे बचना जरूरी है। रहा मामला गाड़ियों की खरीदो फरोख्त के हवाले से किस्तों पर, तो एक तो ये होता है कि आप किसी बैंक के साथ सौदा कर रहे हैं और जो सूदी बैंक हैं तो ये सूदी मुआहदा करते हैं, इनके साथ तो करना किसी तौर पर भी जायज नहीं है। अगर आप किसी प्राइवेट आदमी के साथ कर रहे हैं तो खरीदो फरोख्त की सूरत होती है ज्यादातर, लेकिन उसके साथ किस तरह के शरायत जवाबित मुंसलिक की जा रही हैं ये देखना होगा। कोई शर्त अगर ऐसी है जो शरी तकाजे पर पूरा नहीं उतरती तो फिर ऐसा मुआहदा ना किया जाए, या फिर उन शर्तों को जो खिलाफ शरा हैं उनको दूर किया जाए।
मुझसे एक सवाल है हमारे पास
जी,
और गालिबन ऐसा लग रहा है कि इनके अंदाज से अहकाम तिजारत देखते रहते हैं। इनायत हुसैन शेख साहब मैसेज भेजा है कि आप बैंककारी को क्यों मना करते हैं जबकि बहुत से लोग इजाजतें देते हैं, इस कंफ्यूजन को आप दूर कर दें।
कौन सी बैंककारी, इन्होंने सवाल नहीं किया, ये वजात नहीं किया कौन सी बैंककारी। देखिए इस्लामिक बैंककारी जो है
जी,
हम ये कहते हैं कि ये सूद नहीं है, ये आधी बात है।
ठीक,
किसी भी चीज के अंदर जो खरीदो फरोख्त है, जिन वजूहात की वजह से खरीदो फरोख्त नाजायज होती है, वो 40 के करीब असबाब है, सूद उनमें से एक है। ये भी जरूरी है कि बकिया असबाब नहीं पाए जाने चाहिए, तो हम चूंकि फिके हनफी के मुताबिक फतवा देते हैं तो फिके हनफी के शराय जवाबित उसूलों की रोशनी में बहुत सारी चीजें हमें ऐसी नजर आती हैं जिससे हम इत्तेफाक नहीं करते, ये वजह होती है। बास सूरतों में कुछ मायदे ऐसे भी होते हैं जिससे हम इत्तेफाक कर लेते हैं, मॉडिफाई कुछ मायदे हो जाते हैं, हम कहते हैं यूं नहीं आप यूं कर लो, बास बैंक वाले वो कर भी लेते हैं। ठीक है, तो यूं अगर पार्टी बड़ी हो या बैंक समझे कि मेरा फायदा है इसमें तो वो मॉडिफाई मायदे कर लेता है, तो अगर उसके मायदे कुछ उन चीज़ों पर हो जाते हैं जिनकी सिफारिशात हम देते हैं तो हम इत्तेफाक भी कर लेते हैं। अब एक कंपनी है, एक है कंपनी, फाइनेंस कंपनी है, उसको कुछ सिफारिशात हमने दी हुई हैं
जी,
2 से 3 मरलों में वो पूरी कर रही है, आखिरी मरला रह गया, हो सकता है उसको भी पूरी कर ले।
ठीक,
तो यूं कुछ जुज़वी तौर पर कुछ ऐसी चीजें हैं जिनसे हम इत्तेफाक करते भी हैं।
ठीक, एक सवाल है हमारे पास, और सवाल ये कि मार्केट से चीजें उठाकर, यानी ऐसा लग रहा है इनके सवाल से ऐसा लग रहा है कि जुज़वी तौर पे काम करते हैं कि मार्केट से प्रोडक्ट उठाकर और फिर मैं रिटेल पे भेज देता हूँ, यानी होलसेल में खरीद कर ये लोगों को इंडिविजुअली रेट पे भेज देते हैं। अगर मेरी फैमिली पर्सन में से कोई चीज मांगता है वो कि भाई मुझे ये प्रोडक्ट चाहिए, तो क्या उसको भी प्रॉफिट के साथ दे सकता हूँ।
देखिये बाज़ औक़ात तो ये होता है कि वो ये समझता है कि ये मुझसे व्यापार नहीं कर रहा, मैं उसको अपना वकील बना रहा हूँ और ये मेरी तरफ से खरीद कर लेकर आएगा, तो ऐसे में नफा रखना मुश्किल हो जाएगा।
ठीक,
शरीयत बार से बहुत मुश्किलात हो जाएंगी। ये तो वाजे कर दे कि भाई मैं तो कारोबार करता हूँ, ठीक है आपका क्या ऑर्डर है मैं आपको बेच दूंगा।
ठीक
ठीक है, ये वाजे करे कि अपनी पोजीशन क्या है इसकी, ये उस पार्टी का नुमाइंदा वकील है या खुद एक फरोख्त कनुंदा है, तो इस बात का तयन करने के बाद फिर डील करे।
अभी किस्तों की गाड़ियों की बात चली है तो ये कह रहे हैं कि जी किस्तों पर प्लॉट या प्रॉपर्टी भी ले सकते हैं।
किस्तों पर यानी खरीदो फरोख्त के 3 तरीके हैं, जो चीजें खरीदना जायज व हलाल है
ठीक है
वो इन 3 चीजों के मुताबिक खरीदी जा सकती है।
ठीक,
नंबर 1 नकद में, नंबर 2 उधार में,
ठीक
जबकि शरायत और तकाजे पूरे हों,
सही,
और नंबर 3 उधार ही की एक सूरत है, यानी उधार ही होता है ना कि भाई
एक मुद्दत
के बाद एक मुश्त पैसे दिए जाएंगे। तीसरी सूरत बनती है कि उनकी किस्तें बांध दी जाए, कि जो रकम अदा करनी है वो किस्तों में अदा कर दी जाए। तो ये 3 जो तरीके हैं जो चीजें खरीदना बेचना जायज है उनमें अपनाई जा सकती हैं, और सिवाय ये कि अमवाले रबविया ना हो और कोई और खारजी एतबार से या जो खरीदो फरोख्त की बुनियादी शराइत हैं उनके एतबार से कोई खराबी ना पाई जा रही हो।
ठीक, अगली कॉल दीजिए। जाओ
मुफ्ती साहब, ये रहनुमाई फरमाएं कि मोबाइल कंपनियों में जो अकाउंट खुलवाते हैं, मुख्तलिफ अकाउंट होते हैं, उसमें पैसे रखवाते हैं अगर, तो या तो वो कुछ मिनट फ्री देते हैं या उसमें 1-2 रुपए का इजाफा हो रहा होता है, तो इस तरह का अकाउंट खुलवाना कैसा और अकाउंट आजकल जरूरत भी है, तो किस एहतियातों के साथ अकाउंट खुलवाएं और जो फ्री मिनट मिलते हैं उसका क्या करें? रहनुमाई फरमाएं।
देखिए, आपके पैसे जमा करवाने पे जो भी मशरूत नफा मिलेगा वो मिनट की सूरत में मिले, नेट की सूरत में मिले यानी इंटरनेट की सूरत में, एमबीएस की सूरत में या किसी और सूरत में मिले, तो वो जो नफा है वो सूद कहलाएगा। पैसे जमा करें तो मिलेगा ये नफा, मशरूत सूरत में मिल रहा है उसके सूद होने में कोई शक व शुबा नहीं है।
ठीक, अगली कॉल दीजिए।
मेरा सवाल यह है कि अगर कोई गवर्नमेंट मुलाजम हो, टीचर हो, और गवर्नमेंट की तरफ से तजवीज करदा कुरान का सिलेबस जो है वो ना पढ़ाए बल्कि नकली इबादत करवाए, तो ये कैसा है?
कुरान क्यों नहीं पढ़ाएगा भाई, कुरान पढ़ाने में क्या इशू उसको? ठीक है, यह हो सकता है कि सिफारिश तो हर जगह है ना
जी।
ठीक है, ऐसे भी लोग भर्ती हो गए उनको कुरान पढ़ाना ही ना आता हो, कुरान की तिलावत तक ना कर सकते हो, ये भी मुमकिन है। तो बहरहाल अगर कोई ऐसा टीचर है कि जो सुपुर्द करदा काम नहीं कर रहा, अब कुरान पाक पढ़ाना तो एक आला काम है और इसी काम पर मायदा इजारा हुआ है तो, और वो ये काम नहीं कर रहा, तो वो बहरहाल गुनाहगार है। लेकिन एक और चीज़ हमें देख रही होगी कि बाज़ुकात सबक पढ़ाने के साथ हम निसाबी सरगर्मियां भी चल रही होती हैं। निसाब होता है, निसाब को तकसीम किया गया होता है कि जनाब ये निसाब इतने अरसे में कवर करवाना है और ये चीज़ें भी तलबा की तरबियत करनी है, हम निसाबी सरगर्मियां लेकर चलनी है, तो हो सकता है वो कुरान पाक भी पढ़ाता हो और दिगर हम निसाबी सरगर्मियाँ भी करवाता हो, तो अगर ऐसा है तो क्यों नहीं है, देखा जाएगा उस इदारे का मुआहदा क्या है इसके साथ।
यानी दोनों बातें आ गई ना, जो आपने फरमाया अगर उसके जो सिपुर्द काम है वो पूरा कर रहा है
जी,
तो ठीक है, वो पूरा नहीं कर रहा, कोताही कर रहा उसमें, तो फिर उस
फिर वो मुजरिम है,
फिर वो मुजरिम। ठीक, अगली कॉल दीजिए।
दो गैर मुस्लिमों के दरमियान, उनके दरमियान अगर एज अ ब्रोकर काम कर रहे हो और इनके लेट फी वसूल करवाना मुसलमान के लिए जायज है कि नहीं?
गैर मुस्लिम है, उनके दरमियान मुआहदा हो रहा है और अगर लेट हो गए तो लेट फीस वसूल करवाना या देना, ये ब्रोकर हैं गालिबन किसी मामले में और वहां पर लेट फीस का प्रॉब्लम है, पार्टीज जो हैं वो गैर मुस्लिम।
देखिए, मामला ये है कि जो सूद है
जी,
लेट फीस का मतलब है सूद।
ठीक,
कि भाई कर्जा लेट कर दिया आपने लिहाजा आप इस पर पैसे दो।
ठीक है,
ये माली जुर्माना नहीं है।
ठीक है,
माली जुर्माना और चीज होती है।
ठीक
है, ट्रैफिक वाला आपको डालता है
जी, वो माली जुर्माना,
तो उसने कोई आपसे कर्जा थोड़ी लिया हुआ है।
ठीक है,
ठीक है ना,
ठीक,
वो सिर्फ पेनल्टी है, माली जुर्माना है।
ठीक,
बहुत सारे लोग जो ना हर तरह की चीज को माली जुर्माना समझते हैं, गलत है। लेकिन जहां आपने कर्जा दिया हुआ है
जी
और कर्जा लेट हो गया, उस लेट होने की वजह से आप इजाफा ले रहे हैं
जी,
तो सूद है।
ठीक,
अब सूद का मामला ऐसा है कि सूद मुसलमान के दरमियान जो है ना वो मुतहक्कक होता है।
ठीक,
जिसके असबाब लिखे हैं।
ठीक,
यहाँ तक कि मुसलमान और काफिर के दरमियान सूद नहीं होता।
ठीक,
और ये तो दो गैर मुस्लिम है
जी,
तो यूं मसला थोड़ा मुख्तलिफ है। मैं समझता हूं कि यहाँ रियायत और गुंजाइश मौजूद है। इस जवाब के देने में मैंने जो शुरू में तामुल किया, उसके तामुल की वजह मुझे ये लग रहा था कि चूंकि कुफार भी बहुत सारे अमाल में मुकल्लफ है।
ठीक है,
लेकिन ये मामला उस उन चीजों से है ही नहीं।
ठीक है, उससे हटकर।
ठीक है ना, क्योंकि यहाँ तो मुसलमान और काफिर के दरमियान इजाजत दी गई है
जी।
ठीक है ना, माले मासूम होने या ना होने पर दारमदार है
जी।
जब दोनों कुफार हैं तो वहाँ इन दोनों के दरमियान ये मामला है, इसकी ममानत कैसे होगी? और मुसलमान जो इन्वॉल्व हुआ है तो उसकी भी कोई ममानत नहीं होगी।
ठीक, हमारे प्रोग्राम का वक्त इख्तिताम को पहुंचा। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम।